اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله على ما أنعم وله الشكر على ما ألهم والثناء بما قدم من عموم نعمة ابتداها وصبوغ لين نصداها وتمامي من أن أولاها جمعني العصا عددها وناع عن الجزاء يمدها وتفاوت عن الإدراك أبدها وندبهم لاستزادتها بشكر لاتصالها واستحمد إلى الخلائق بإجزالها وثناء بالندب إلى أمثالها. اللهم صل وسلم وزد وبارك على النبي الأمي العربي القرشي المدني الأبتهي التهمي السيد البهي السراج المضي الكوكب الدري صاحب الوقار والسكينة المدفون بالأرض مدينة حبيب إله العالمين وخاتم النبيين وسيد المرسلين وشفيع المذنبين ورحمة للعالمين العبد المويد الرسول المصدد المصطفى الأمجد المحمود الأحمد سيدنا ومولانا أبي القاسم محمد. اللهم صل وسلم وزد وبارك على السيد المطهر الإمام المظفر الشجاع الغضنفر أبي شبير وشبار قاسم توبة وسكر الأنزع البتين الأشرف المكين الأسجع المتين العارف المبين الناصر المعين ولي الدين السيد الوصيين العلم الراشدين المولى الموحدين القبلة العارفين القائد الغر المحجلين وقاتل الناكثين وقاتل القاسطين وقاتل الماركين أبو الغر الميامين وخليفة رسول رب العالمين أسد الله الغالب غالب كل غالب ومطلوب كل طالب الصاحب المفاخر والمناقب الإمام المشارق والمغارب الذي حبه فرض على الحاضر والغائب مولانا ومولى الثقلين علي بن أبي طالب. اللهم صل وسلم وزد وبارك على السيدة الجليلة الجميلة المعصومة المظلومة الكريمة النبيلة ذات اللحظان الطويلة في المدة القليلة المجهولة قدرا والمغفية قبرا والمدفونة سرا والمغصوبة جهرا السيدة النساء الإنسية الهورا أم الأئمة النقباء النجباء وبنت خير الأنبياء الطاهرة المطهرة البتول الأزرى الفاطمة التقية النقية الزهراء اللهم صل وسلم وزد وبارك على صاحب الدعوة النبوية والصولة الحيدرية والإسمة الفاتمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والماثر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والهجج الرضوية والجود التقوية والنقاوة النقوية والهيبة العسكرية والغيبة إلهية سيدنا ومولانا يا صاحب العصر والزمان. يا علي مؤمنين اور مؤمنات میری بے حد خوش قسمتی لاکھ لاکھ شکر پروردگار کا منتظمین حسین یا پاسمور کا اور آپ مومنین کا کہ ایک دفعہ پھر مجھے برداشت کرنے پر آمادہ ہو گئے. دو سال تو میں نے کووڈ میں پڑا تھا تو میں سوچ رہا تھا کہ میں کووڈ کا سائیڈ افیکٹ ہوں, ایک امیونائزیشن ویکسین جو چل رہی ہے, لیکن کووڈ کے بعد بھی آپ نے سراہا, اس کے لیے میں بے حد مشکور. میری کوئی استطاعت نہیں, میرا کوئی ارادہ نہیں, میری کوئی چاہت نہیں, کیونکہ جب اللہ کے ارادے کو پہچان لیں تو پتہ چل جاتا ہے ہمارا ارادہ بہت کمزور ہے. جب یہی دعا ہے کہ یہ جو بزرگ ہمارے جو سایہ بنے ہوئے ہیں ہمارے اوپر, جن کی وجہ سے ہم کو فرش عزا تک لے جایا گیا, جن کے ہاتھ پکڑ کے ہم نے حسین حسین کرنا سیکھا, علی علی کرنا سیکھا, اللہ ان کو ہمارے سروں پہ قائم و دائم رکھے. اسی طرح سے ان کی دعاؤں کے ذریعے سے ہم جو ہیں اپنے مولا کے سامنے سرخرو ہو سکیں. پہلے سال, تین سال, یہ تھرڈ ایئر ہے میرا ان اے رو, تو ہیٹرک ہو گئی بس. تو اس فرسٹ ایئر میں جو ہے جو موضوع تھا وہ تھا دعائیں ندبہ, اور ایئر ٹو میں جو موضوع رکھا تھا وہ تھا علی مع القرآن والقرآن مع علی. اب تیسرے سال جو موضوع ہے وہ رکھا ہے غدیر سے ظہور تک, غدیر سے ظہور تک. اور بس آپ کے چہروں نے بتا دیا کہ میں میدان غدیر میں بیٹھا ہوا ہوں. اور جو اس کے پیچھے ٹائٹل, تو ٹائٹل ہوتا ہے, ایک آبجیکٹو ہوتا ہے, ایک چیز ہوتی ہے جو آپ فلائر پہ لکھ دیتے ہیں. پس منظر میں ہمیشہ ایک آبجیکٹو ہوتا ہے, ایک مقصد ہوتا ہے, ایک فوکس ہوتا ہے. جب دعائیں ندبہ موضوع تھا تو بس اصل موضوع تھا علی علی, جب علی مع القرآن والقرآن مع علی موضوع تھا تب بھی اصل سبجیکٹ تھا علی علی. یہ کور ہے, اس کور پہ آپ جو بھی لکھ دیجئے, اندر علی علی ہے بس. قرآن بھی یہی ہے, باہر آپ لکھ دیجئے القرآن المجید, اندر کھولیں گے ہر آیت میں علی ہی نظر آئے گا. اور اگر علی نظر نہ آیا تو بس میرا تو مشن یہی ہے کہ نوجوانوں تک یہ بات پہنچا دوں کہ یہ جو قصیدہ اہل بیت قرآن کو ہم کہتے ہیں یہ ایسے ہی شاعری نہیں ہے. ہاں, ایک لحاظ سے اللہ نے شاعری کی ہے, اس میں کہہ سکتے ہیں کہ پویٹیکل فارم میں ہے بے شک, لیکن یہ واقعاً قصیدہ اہل بیت ہے. یہ کوئی ہمارا کوئی دعویٰ نہیں ہے کہ ہم شیعہ ہیں, ہم اپنے مولا کی محبت میں حد سے تجاوز کر گئے ہیں. اسی بات کو پروف کرنا ہے قرآن میں علی, ہر ورس میں علی, ہر حرف میں علی, ہر لفظ میں علی بے شک. اور بس یہی وہ نام ہے جو معجزہ ہے کہ ایک ہی نام جس کے ذریعے سے مومن خوش ہو جائے اور منافق جو ہے رنجیدہ ہو جائے, وہ یہی نام ہے علی. اللہ کہہ دو گے پتہ نہیں چلے گا کون مومن ہے کون منافق ہے, رسول کا مبارک نام لے لو گے نہیں پتہ چلے گا کون مومن ہے کون منافق ہے. نہ جانے اللہ نے اس نام میں کیا رکھ دیا کہ کہا انا علی العظیم, اور یہ علی ابن ابی طالب ہے. اب علی العظیم کی پہچان اسی کے ذریعے سے ہوگی. اب یہ جو الیوم الغدیر ہے, انسپریشن کیا ہے؟ آج تو بس تمہید میں ہی گفتگو گزرے گی کیونکہ اگلے 12 دن ہمیں صرف اور صرف 13 دن غدیر پہ ہی گفتگو کرنی ہے. اس کی جو انسپریشن ہے وہ یہ ہے کہ اس سال مجھے موقع ملا کچھ مختلف شہروں میں جانے کا اور 3 مختلف غدیر کے پروگرام کرنے کا. وہ جو 3 پروگرام میں کر کے واپس آیا, مجھے احساس ہوا غدیر کی غین کا بھی ابھی حق ادا نہیں ہوا ہے. غدیر چیز ہی ایسی نہیں ہے کہ آپ اس کو ایک دن میں منا لیں اور آپ ایک دن جو ہے, مطلب یہ کیا ہے غدیر؟ یہ کون سا دن ہے جس دن کے لیے امام نے کہا کہ اگر اس دن غدیر والے دن تم نے ایک مومن کو کھانا کھلایا, ایسے ہی ہے جیسے 1,24,000 انبیاء کے ساتھ دسترخوان پہ بیٹھ کے کھانا کھایا ہے. ایک مومن کو کھلانا یہ کیا ہے؟ یہ کوئی عام دن ہے؟ یہ کیا اچھا غدیر آیا آپ کے ذہن میں, کیا آ گیا آپ کے ذہن میں؟ آپ کے ذہن میں ایک ریگستان آ گیا, یقیناً آ گیا ہوگا, ایک پالان کا ممبر آ گیا اور ایک ہستی نظر آ گئے جو ایک ہستی کو بلند کر کے کہہ رہے ہیں من کنت مولا فہادا علی مولا. ایک جملہ جو ہمارے دلوں پہ لکھا ہوا ہے, لیکن اس کے علاوہ بھی کچھ غدیر میں کہا تھا یا نہیں ہی؟ یعنی کہ خطبہ غدیر بس یہی ہے؟ نہیں, ایسا نہیں ہے. आपको पता है कि आपके 12 आइम्मा का नाम आया है गदीर में, जो ये कहते हैं कि मौला के लफ्ज में उलझा के रख दें आपको। मौला के लफ्ज में उलझना नहीं है, मौला के अलावा इमाम का लफ्ज आया है, हादी का लफ्ज आया है, हुज्जत का लफ्ज आया है, वसी का लफ्ज आया है, खलीफा का लफ्ज आया है। वो तो हमें बस एक ही जुमला याद रह गया, तो उन्होंने कहा कि शियों को यही जुमला याद है, बस इसी में कंफ्यूज कर दो। लेकिन नहीं, वजह है कि पूरा खुतबा गदीर आज के दौर में नहीं पढ़ा जाता। बड़े लोग बेनकाब होंगे जब खुतबा गदीर पढ़ा जाएगा, बड़े लोग बेनकाब होंगे। ये इसलिए मैंने तो पंगा ले लिया, मैं क्या करूं, मैं तो कफन बांध के निकला हूं, क्योंकि मेरी औकात नहीं, ना मेरा इरादा है मैं कि मैं एक मिंबर पे आ सकूं। ये मिंबर रसूल है, कोई ऐसी कुर्सी नहीं है कि मुझ जैसा खताकार घर में बैठ के इरादा करे जरा मैं मिंबर रसूल पे तो जाके बैठ जाऊं और बैठ सकता हूं। नहीं, जब तक कि उस इमाम की इज्जत ना हो जो हमारे इमाम हैं, जब तक कि इस गाजी को सलाम ना कर लूं, मिंबर पे नहीं आता। और मौला अपने इमाम जमाना को सलाम करके वादा करके उनसे बैठता हूं कि मौला आपके जद के फजाइल होंगे, आपके जद के मसाइब होंगे, इसके अलावा कोई गैर का तस्करा नहीं करूंगा। बस यही मौजू है, यही इरादा है, यहां तक पहुंचना मेरा इरादा नहीं था, अब आ गया हूं तो हां सिर्फ हक की बात होगी। और मेरे दिल में एक डेफिनेशन है हक की, अगर आप लुगत शेबा को खोलेंगे उसमें जहां हक लिखा है उसके बराबर एक ही लफ्ज है, और वो है ऐन लाम ये अली, अली हक। बस क्या कुछ नहीं आया इसमें, क्या सिर्फ मौला के लफ्ज में हमको बेवकूफ बना दोगे? बस मौला का लफ्ज है अल्लाहु अकबर, ऐसा नहीं है। इमाम के आपके इमाम जो मौजूद हैं, जो पर्दा गैब में तो हैं लेकिन गैब नहीं है, वाजिबुल वजूद की दलील हैं, जो ऐसे मौजूद हैं इमाम, उनसे ज्यादा तो कोई मौजूद नहीं। हमें अपनी गैबत पे शक होना चाहिए, इमाम के जहूर पर यकीन होना चाहिए कि मैं हूं ना हूं, ऐ शेबा तुम गैब में हो या जाहिर हो पता नहीं, लेकिन तुम्हारे इमाम जाहिर हैं। बस आंखों से नहीं देख सकते, देखना यहां से है। अरे तुम्हारे इमाम का नूर वो नहीं जो इन चर्बी की आंखों से नजर आ जाए, ये लाइट वेव्स के इहाते में तुम्हारा इमाम नहीं आ सकता। इस रेटिना में, ऑप्टिक नर्व में, ऑप्टिक ऑक्सिपिटल कॉर्टेक्स में तुम्हारे इमाम की मारिफत नहीं आने वाली। तुम्हारे इमाम नूर है, नूर, और अल्ट्रा वायलेट रेडिएशन वाला नूर नहीं है, यूवीए और यूवीबी, ये वो नूर है कि सूरज नहीं था, तुम्हारे इमाम थे। ये ट्यूबलाइटें, ये बल्ब्स, ये येलो इंफ्रारेड अल्ट्रा वायलेट, ये लाइट नहीं है। कभी अपने इमाम को ये वाली लाइट मत समझना, वो नूर है जो इस कल्ब से नजर आते हैं, कल्ब से। और ये कल्ब जो है वो जगह है जहां हुब्बे अली रहती है। अगर हुब्बे अली को बसाओगे इस कल्ब में तभी मारफत इमाम जमाना होगी, और तभी जाहिलियत की मौत से बच जाएंगे। और इस कल्ब को पाक रखने के लिए, हुब्बे अली दाखिल होने के लिए जरूरी है पहले यहां पे बुध शिकनी की जाए। ये ना हो कि गदीर की तरह हम खड़े हो, गदीर में तो कितने थे जिनके बुध अभी बैठे हुए थे, बुध मिटे नहीं थे, बुध कुछ के आस्तीनों में थे और कुछ के दिलों में थे। और जो दिल में बुत छुपाए बैठे हो उस दिल में हुब्बे अली नहीं आ सकती। पहले अपने कल्ब से हुब को साफ करो, और हुब कैसे साफ होगी, हक के साथ ही तो साफ होगी। अरे जब नबी ने काबे के बुत को साफ नहीं किया अली के बगैर, ए अली के शिया तुम अपने दिल को कैसे साफ करोगे हुब्बे अली के बगैर? क्योंकि याद रखना कि जहां पे सफाई नहीं होती वहां पे मकड़ी के जाले आ जाते हैं, जहां सफाई नहीं होगी मकड़ी के जाले और गर्द आ जाएगी। ये कल्ब वो जगह है कि अगर इसकी सफाई ना की बुग़्ज़े अली बाय डिफॉल्ट आ जाएगा, बाय डिफॉल्ट आएगा, यानी कि हुब्बे अली रखो वरना इसके अलावा क्या है, बुग़्ज़े अली। जहां हुब्बे अली निकला समझ जाओ अब बुग़्ज़े अली आ गया है। बुग़्ज़े अली वो हरबा है इबलीस का जो इंतजार कर रहा है कि मोमिन कब हुब्बे अली में थोड़ी सी कमी लाता है। बस यही तो है, इसीलिए कहा कि इस ज़र्फ को पाक रखो। लेकिन इस कल्ब को पाक रखने के लिए जिस्म भी पाक होना चाहिए। मैं देख रहा हूं नौजवान जो हैं आजकल अजीब अजीब सवाल आके करते हैं, अली ये कैसे कर सकते हैं, अली वो कैसे कर सकते हैं। जो पुराने जमाने की जनरेशन मान लेती थी ना, मौला ने ये किया, बिल्कुल किया, सूरज पलटा दिया, पलटा दिया, बस रसूल ने कमर के दो हिस्से किए, कर दिए, दरे खैबर को दो उंगलियों पे उठा लिया, उठा लिया। पुरानी जनरेशन तो ऐसे मान जाती थी, कहा कि न्यू जनरेशन बड़ी साइंटिफिक है इसलिए नहीं मानती। मैंने कहा वजह कसूर ये नहीं है कि साइंटिफिक है, साइंस वो चीज है कि अगर वाकई समझ में आ जाए तो अली और समझ में आएगा। अगर वाकई समझ में आ जाए तो अली और समझ में आएगा। साइंस जरिया है अली को समझने का, कि मेरे समझ में नहीं आ रहा था सूरज को कैसे पलटाया, लेकिन जब साइंस में रेवोल्यूशन एंड रोटेशन ऑफ प्लैनेट्स एंड मून एंड अर्थ एंड सन और गैलेक्सीज को देखा तो समझ में आया, जब अली ने सूरज को पलटाया था तो सिर्फ सूरज को नहीं पलटाया था, अरे इस जमीन को वापस घुमाया था सूरज के गिर्द, और जितनी जमीनें सूरज के गिर्द घूम रही थी सब वापस रिवाइंड पे गई हैं। उसके बाद ये मिल्की वे गैलेक्सी जो है, जो सेंटर ऑफ आर यूनिवर्स के इर्द गिर्द घूम रहा है, ये पूरा गैलेक्सी वापस घूमा है। अली ने एक सूरज को नहीं, 1 बिलियन गैलेक्सीज को रिवाइंड किया है। अल्लाह अकबर। अली मौला, अली मौला, अली मौला, अली मौला, अली मौला, अली मौला, या अली। वो समझ रहे हैं बस यूं रिवाइंड कर दिया अपनी घड़ी को, बस एक थोड़ा सा खित्ते जमीन पे नहीं, कुल कायनात का मौला अली है। जब सूरज से कहा पलट जाओ, हर गैलेक्सी ने कहा लब्बैक या अली, हाजिर है, क्यों ना हो। अरे जिसके बेटे के नूर से ये कायनात खल्क हुई है, इमाम हसन के नूर से ये सब बनी है, सैटेलाइट जिनको आप देख के खुश होते हैं। साइंस से तो हम अली के और करीब पहुंचे। मैंने कहा कौन सी बड़ी बात है, ये हाइड्रोजन हीलियम का बम है ये पूरा, ये जो गोला है जिसे आप सूरज कहते हैं, हाइड्रोजन हीलियम के अलावा कुछ है ही नहीं। अरे अली के नूर के सामने क्या है ये हाइड्रोजन और हीलियम, अली के नूर के सामने तो कल्बे मूसा भी ऐसा के गश आ जाए। नबी उलुल अजम नबी जब नूरे अलवी को अपने कल्ब में समा ले तो नबी भी होश। ये सूरज क्या चीज है, नहीं बात ये नहीं है कि ये सूरज जो है, अब साइंस की वजह से न्यू जनरेशन के समझ में मिरेकल्स ऑफ मासूमी नहीं आ रहे, गिजा का मसला है, गिजा का बस ये बात है। कहा कि हलाल दुकान से हमने गोश्त खरीद लिया, बस खत्म हो गई बात। याद रखना इबलीस को मालूम है, इबलीस जानता है कि जब ये जिस्म नजिस होगा तो इस जर्फ में अली नहीं आएगा, और जब इस जर्फ में अली नहीं आएगा तो मेरा तो काम हो गया। वो कह रहा है कि मेरा तो काम हो गया। क्यों? क्योंकि उसने तो यही कहा था फबी मैं अगवैतनी, हाँ तो मैं मोड़ा हूं, शायद मोड़े हो, पता नहीं, अल्लाह के सामने। ये तो एंगर और अग्रेशन, ये ब्लॉकेज का साइन होता है ना, जब पॉस्चर्स और बिहेवियरल टेक्निक्स में तो पता नहीं क्या उसने किया होगा, लेकिन उसने यही तो कहा था जब निकाला जा रहा था दरबार से, और कहा था फबी मैं अगवैतनी, क्योंकि तूने मुझे गुमराह किया, लअक्उदन लहुम सिरातकल मुस्तकीम, मैं बैठ जाऊंगा सिराते मुस्तकीम पर, नहीं तेरी सिराते मुस्तकीम पर, सिरातकल मुस्तकीम, यानी कि इबलीस को पता था कोई है जो सिराते मुस्तकीम है और वो अली है, लेकिन अपनाया नहीं इबलीस ने। इबलीस ने कहा तेरी सिराते मुस्तकीम पर बैठ जाऊंगा, तो इबलीस तो वहीं बैठा है, तो यही तो देखना है, यही तो देखना है। गिजा को पाक रखिए, सिर्फ हलाल गोश नहीं, हर चीज में इबलीस का हरबा है। ये तो कोई भी होता तो यही प्लान करता, मतलब इबलीस को तो छोड़ दीजिए, इबलीस तो बहुत तजुर्बेकार है, हमसे बहुत पहले से है, हमारे बाबा आदम अलैहिस्सलाम से पहले से मौजूद है, कम से कम मैंने देखा रिवायात में 49,000 years before the coming of हजरत आदम, कितना एक्सपीरियंस है, और फिर ये पूरा 10-15-20,000-25,000 साल का तस्किरा, तो कितने साल हो गए, 70,000 साल का तो हो गया ना। अरे हम लोग 70 साल में कितने तजुर्बेकार हो जाते हैं, हम लोग 70 साल में कितनी एक्सपीरियंस हमारी हो जाती है, 70 साल की उम्र में हम देखते हैं बच्चे को, हमें पता चल जाता है अब ये बच्चा दाएं जाएगा या बाएं जाएगा, हम देख के समझ जाते हैं ये कौन सा शोभा इख्तियार करेगा, हमें पता होता है किस चीज़ से खुश होगा किस चीज़ से नहीं होगा। अरे हम इंसान तो जब पॉलिटिकल रिजीम्स बनाते हैं और 200 साल की प्लानिंग करते हैं, तो उसमें आप कहते हैं वो मुल्क, वो तो 200 years की प्लानिंग की हुई है, वो 1700 से प्लानिंग कर रहे हैं जो अब हुआ है, वो 30 साल से प्लानिंग कर रहे हैं जो अब हुआ है, इबलीस की प्लानिंग 70,000 years से चल रही है, तो सोच लीजिए उसकी प्लानिंग क्या होगी। बस वो आके सिर्फ ऐसे ही, सिर्फ ये नहीं विस्पर करेगा आपके लिए, हर जगह उसकी औलाद मौजूद है, किसी के कान में कुछ वसवसा, किसी के कान में कुछ वसवसा, और जर्फ तैयार करने हैं तो नजिस हो जाएं, क्योंकि नजिस जर्फ में अली आ नहीं सकता, यानी कि मासूम की फौज तैयार हो रही है, ये ना हो उनकी फौज बन जाए, क्यों, बिकॉज वी हैव, अब क्या करें, कम से कम इंग्रेडिएंट्स देखा करें जो खा रहे हैं, अब ये डालते हैं, खुदा भला करे इन वीगन्स का, वैसे तो ये सुन्नत के खिलाफ चलते हैं, हमारे यहाँ तो भेड़ का गोश्त ये सुन्नत है, हम वीगन नहीं हैं, हम सुन्नत नबी पे चलने वाले हैं, जो हमारे नबी ने खाया हम वही खाते हैं, वीगन हमारे आइम्मा नहीं थे, वीगन मासूमीन नहीं थे, लेकिन इन्होंने कम से कम इतना किया कि इनकी लॉस की वजह से अब जो है हर चीज पे लिखा होता है ये वीगन वेजिटेबल सोर्स है या एनिमल सोर्स है, जहां आपको एनिमल सोर्स नजर आए सबसे सस्ता एनिमल है ही खिंजीर, इसलिए गदीर वाली आयत में भी खिंजीर का तस्करा आया, इसलिए पहले अलयोमा तो आया, लेकिन ये 5-3 अलयोमा है, ये जो अलयोमा है ये बिल्कुल बीच में है, अजीब जगह पे रखा है इसको, सूरा मायदा, मायदा का ताल्लुक तो खाने पीने से है, खाने पीने के सूरे में अली का क्या तस्करा है, खाने पीने के सूरे में विलायत का क्या तस्करा है, ये क्या हुआ कि 5-3 शुरू होती है, तो देखो तुम लोग जो है मुर्दा गोश्त मत खाना, मुर्दा गोश्त मत खाना, खिंजीर का गोश्त भी मत खाना, और अगर किसी गोश्त पे अल्लाह के इनाम नाम के अलावा कह के ज़िबा किया हो तो वो भी मत खाना। उसके बाद अल्यौम यसी अल्लदीन कफरू, दो दफा अल्यौम आया है उसी यौम के लिए, ये यौम गदीर है, अल्यौम यसी अल्लदीन कफरू, पहले कहा कि आज के दिन काफिर मायूस हो गए दीनुकुम तुम्हारे दीन से, ए मुसलमानों मुझे कोई काफिर दिखाओ जो मायूस हुआ इस वजह से कि तुम हलाल गोश्त खाते हो, कि तुम हलाल गोश्त खाते हो, कोई काफिर आके मायूस हुआ हो, ओहो अब तो इनका दीन गालिब आ जाएगा, क्यों, क्योंकि यह बकरा हलाल करके खा रहे हैं, ये भेड़ हलाल कल के खा रहे हैं। कोई काफिर मायूस नहीं हुआ था तुम्हारे हलाल खाने पे, उन्होंने अपने बिजनेस में हलाल डाल दिया, अब आप वो ही खरीद रहे हैं, तो मायूस क्यों होगा काफिर। अल्यौमा अकमलतु लकुम दीनुकुम, क्योंकि आज के दिन तुम्हारा दीन कामिल हुआ है। कामिल का मतलब कंप्लीट नहीं है, वो तो अतममतु है, कंप्लीट तो नेमतें हुई थी उस दिन, अतममतु अलैकुम नेमती। कामिल का मतलब यह है अब कमाल पे पहुंच गया, कमाल पे पहुंचने का मतलब है अब परफेक्ट हो गया, अब परफेक्ट हो गया। क्या अकमलतु लकुम दीनुकुम, अब तुम्हारा दीन परफेक्ट हो गया है, अल्लाह का दीन नहीं। तुम्हारा दीन इसलिए परफेक्ट हुआ कि अब इस दीन में अली आ गए। अल्लाह का दीन शुरू से परफेक्ट इसलिए था कि अल्लाह के दीन में तो शुरू से अली थे, अल्लाह के दीन में कोई दिन नहीं था जो अली के बगैर दीन हो। तुम्हारा दीन कामिल नहीं था, इम्परफेक्ट था, इम्परफेक्ट। मैं नहीं कह रहा, कुरान कह रहा है। अरे वो लोग जो समझते हैं कि गदीर बस यूं ही हो गई, अरे अल्लाह मेरा दोस्त है, मैं तुम्हारा दोस्त हूं, अली तुम्हारा दोस्त है, जो गदीर को फेसबुक फ्रेंड्स की तरह लेते हैं कि ये दीन जो है फेसबुक हो गया, उन्होंने भी कहा कि नौजिल हज्जा को, 9th आफ्टर हिजरी नौजिल हज्जा, योमुल आरफा, योमुल आराफा को 9th जिलहज्जा वाले दिन ये आयत आई। हम कहते हैं नहीं, ये आयत तो 18 जिलहज को आई है। वो क्यों कहते हैं योम आराफा में? बड़ा आसान है, इसलिए कहते हैं कि आराफा में जो है आखिरी हज था, और आखिरी हज पे योम आराफा था, तो उस दिन आ गई। यानी कि गदीर को कैंसिल कर दो इस आयत से, क्योंकि जिस दिन दीन कामिल हो रहा है। अब किसी का दीन अगर सुअर ना खाने से परफेक्ट हो रहा है, तो उनको वो वाला दीन मुबारक। हमारा दीन अली से कामिल होता है, तुम्हारा दीन मुर्दा जानवरों की बातों से कामिल होता है, हमारा दीन अली अली करने से कामिल होता है। ने ऐसा सेपरेट किया है अपने आप को मुसलमानों से उस दिन, अल्योमा आज के दिन तुम्हारा दीन कामिल हो गया है, अल्लाह का दीन नहीं। अल्लाह का दीन शुरू से कामिल ही था। वह अतममतु अलैकुम, तुम पर अपनी नेमतें कामिल कर दी हैं मैंने, अब तमाम कर दी है नेमतें। तो यही तो ढूंढना है अल्योम कौन सा दिन है, ये कौन सा दिन है, ये 18 जिलहज का दिन है या नहीं है। आप देखिए अजीब बात है, अलियोमा पे तस्करा आएगा इस दौरान जो है, गिजा पे तो, रिस्क पे तो तस्करा थोड़ा सा होगा, जरूरी है। क्यों जरूरी है? ऐ मेरे नौजवानों, जब तुम अपनी गिजा पाक रखोगे ना, तो ये जिस्म पाक रहेगा। याद रखना कि आजकल यही मसला है, इबलीस हर जगह फैले हुए वसवसा कर रहा है। आपकी जो पैकेटेड चीजें हैं ना, चाहे वो चॉकलेट हो, चाहे चिप्स हो, चाहे बिस्किट हो, जिस पे पल रहे, ये इस जनरेशन की चीजें हैं, इससे पहले नहीं थी, या मेरी जनरेशन की। मैं भी बड़े चिप्स और कुकीज और डोनट्स पे पला हूँ, मतलब वालिदैन ने तो अच्छा ही गिज़ा खिलाई, लेकिन हमारी चाहत होती थी हम ये भी खा लें, वो भी खा लें। वरना आप पिछली जनरेशन को देखेंगे, क्यों इनको हजम होता था, क्यों जो बात कह दी गई कराची के किसी मिंबर से अली के बारे में, अली ने सूरज पलटाया, हाँ बेशक पलटाया, कोई अब जो है साइंटिफिक रीजनिंग मांग रहे हैं। मसला ये नहीं है कि बहुत दौरे साइंस है, मसला ये है कि गिजा में कोई ना कोई नक्स है, कमी है। मसला ये है, जब ये जिस्म नजिस होगा तो ये जर्फ भी नजिस होगा, जब जर्फ नजिस होगा कल्ब नजिस होगा, कल्ब नजिस होगा बुत बैठ जाएंगे। अब अली नहीं आएगा, अली का दुश्मन ही आएगा, और फिर ये वसवसा उठेगा, पता नहीं अली सूरज को पलटा भी सकते हैं या नहीं, पता नहीं अली अफजल है या आदम अफजल हैं, पता नहीं अली अफजल हैं या मूसा अफजल, ये जो सवाल उठेंगे पिछली जनरेशन में सवाल नहीं थे ये। इसकी वजह ये नहीं थी कि वो बहुत जाहिल थे और अब बड़े साइंटिफिक लोग हैं, वजह ये थी कि उस वक्त स्नैकिंग का तस्करा नहीं था। आप हलाल गोश्त लाके रोटी बना के अपने बच्चों को तो खिला देंगे, लेकिन जो आप पैकेट से निकाल रहे हैं ना, इसमें जो आर्टिफिशियल फ्लेवर लिखा है उसमें जाके जरा थोड़ी सी रिसर्च कर लीजिएगा क्या क्या डाला है आपके आर्टिफिशियल फ्लेवर के लिए। इसमें जो मोनोग्लिसराइड डाइग्लिसराइड लिखे हैं जाके देख लीजिएगा, ये एनिमल सोर्स से हैं या वेजिटेबल सोर्स से हैं, यानी कि पैकेटों में जर्रे डाल के सुअर के हर महीने एक सुअर तो खिला देते हैं हमारे बच्चों को। तो उसके बाद वो पूछेंगे कि अली ये कर सकता है या वो कर सकता है, ये नहीं कर सकता। अभी एक मजलिस में यही तो कह रहा था मैं कि जब आप कुछ खाते हैं थोड़ी बदहजमी होती है, पेट में पॉइजनिंग शुरू हो जाती है, सांस नहीं आ रही होती, ब्लड प्रेशर ड्रॉप हो जाता है, जिस्म पे रैश निकल आते हैं, उस वक्त आप एलर्जी स्पेशलिस्ट के पास जाते हैं, वो कहता है जरूर कोई ना कोई गिजा में गड़बड़ थी, जरा हमको बताना तुमने क्या खाया। कहेंगे कि बस आज मैंने ये खाया वो खाया, वो क्या डॉक्टर कहेगा नहीं जरा मुझे बताओ तुमने पिछले हफ्ते में क्या कुछ खाया, सुबह से लेके रात तक पूरी डायरी दो मुझे और बताओ कि तुमने क्या खाया, ताकि फिर उसमें से देख के टेस्टिंग करके मालूम हो सके कि तुम्हें किस चीज की एलर्जी हो गई है। ए वो जो शिया घराने में पैदा तो हुआ लेकिन अब फजाइल अली से एलर्जी हो गई है तुम्हें, कि जब अली के फजाइल आते हैं तो तुम्हारी सांसें रुकने लग जाती हैं, तुम्हारा दिल बंद होने लगता है, ब्लड प्रेशर कम होने लग जाता है, जिस्म पे राशा आ जाता है, रैशेस आ जाते हैं, उस वक्त जरा हमारे पास आना, हम भी यही कहेंगे कि जरा बताओ तो कि तुमने पिछले 40 दिन में क्या क्या खाया था, क्या क्या खाया था जो इस वक्त अब अली गले से निकला नहीं जा रहा। कि जब यौम गदीर में बखिन बखिन कहा था तो कुछ पख पख करते रह गए थे, कुछ 40 भी हाजी थे बाकी पाजी थे, याद रखिएगा 125,000 में 40 भी ना थे, अगर 40 होते तो अली आज ना करबला होती ना गैबत होती ना जहूर होता, अगर गदीर के दिन अली के साथ 40 भी होते। हर बात की जिम्मेदारी ले रहा हूं मैं, हर बात हदीस से दूर नहीं है। 40 भी ना थे, क्यों ना थे? अल्लाहु अकबर, ये तो अल्लाह की मर्जी, वो जिसकी चाहता है हिदायत करता है, लेकिन नहीं थे, नहीं थे। अल्लाहु अकबर। तो आज के दौर में आप ना एक्सपेक्ट कीजिएगा, अरे जब कोई आके मिंबर पे अली अली करता है तो लोग नहीं बर्दाश्त करते, कोई बात नहीं। याद रखिएगा कि जब रसूल ने अली को बुलंद करके 125,000 हाजियों के सामने दिखाया था तब भी 40 भी ना थे, और ऐसे नहीं दिखाया था, परफेक्शन ने परफेक्शन को नुमाया किया था, कमाल ने कमाल को दिखाया था, नूर ने नूर को उठाया था। वो अली जो दो उंगलियों पे खैबर को उठा ले, आपको पता है तफसीरुल मीजान में नकल किया गया कि जिस दिन यौम गदीर में जब अली को बुलंद किया था तो ऐसे ही बुलंद नहीं किया था, अरे ये वो अली है जिसको अल्लाह ने बुलंद किया था, अल्लाह ने बुलंद किया था और नाम ही अली रखा। और इसलिए कहा जब बुलंद किया लोगों ने अपनी आंखों से देखा कि अली के पैर के तलवे जो है नबी के घुटनों तक आ गए थे, इतना बुलंद किया था। उसके बाद कहा था मन कुंत मौला फहादा 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 अली उन मौला, अरे क्यों ना कहते फहादा अली उन मौला, वही तो अली है जिस के लिए कहा था वला ताबदून अश्शैतान इन्नकुम इन्नहु लकुम अदुवुम मुबीन, सूरह यासीन, शैतान की इबादत मत करना वो तुम्हारे लिए खुला दुश्मन है। वा इन इबदूनी, और मेरी इबादत करना, हादा सिरातुल मुस्तकीम, हादा है پاک کرنا ہے، پاک کرنا ہے، غدیر سے ظہور تک، غدیر سے ظہور تک. کیوں؟ کیونکہ اگر غدیر کو مان لیتے کربلا نہ ہوتی. کربلا غدیر کے انکار کا نتیجہ ہے، غیبت جو ہے کربلا کا نتیجہ ہے، اب جو ظہور ہوگا وہ اس غیبت کا نتیجہ ہے. اور یہ غدیر ایک بار نہیں ہوا ہے، یہ غدیر جو ہے یہ کیا ہے؟ ایک علاقہ ہے غدیر خم، وہاں پہ چند درخت تھے، چار پانچ درخت تھے، تھوڑا سا پانی تھا بس، اور ایک انٹرسیکشن کراس روڈز تھے جہاں سے لوگ گزر کے جاتے تھے اپنے اپنے رستوں کو. اس کا نام رکھ دیا عید غدیر. اب عید غدیر خم تو ہم اس کو کہتے ہیں اور کہنا چاہیے، بالکل، یہ تو روایات میں آیا، عید غدیر سے انکار نہیں ہے، نام یہ رکھیے. لیکن یاد رکھیے آپ کی چار عیدیں ہیں، چار عیدیں، دو عیدوں کا تعلق آپ سے ہے، ان کو ہم عید اصغر کہتے ہیں. لوگ تو برا مان جاتے ہیں، ہم کیا کریں، عید الاضحیٰ ہے، عید الفطر ہے، یہ عید اصغر ہے. عید غدیر کا ایک اور نام، ویسے تو اس کے کم از کم 30 نام ہیں اور آئیں گے انشاءاللہ، لیکن ایک نام آج سن لیجئے، عید اللہ الاکبر. عید اللہ الاکبر یہ امام نے کہا ہے، میں نے نہیں کہا، امام نے کہا ہے، کہا یہ عید اللہ الاکبر ہے، اس کو منایا کرو. کیا ٹرانسلیشن ہوا؟ اللہ کے لیے عید. کون سا عید؟ بڑے دن کو کہتے ہیں، جس کو وہ جو اکبر ہے، جس دن کو اکبر کہے اسے آپ عید غدیر کہتے ہیں. جس کو وہ اکبر اکبر کہے وہ عید یہ ہے. عید الاضحیٰ کو عید اللہ الاکبر نہیں کہا، عید الفطر کو نہیں کہا. ہمارے لیے دو اکبر عیدیں ہیں، عید غدیر اور عید مباہلہ. دونوں عیدیں آخری سال میں، آخری اسی مہینے میں ہوئی ہیں، 9 الحجری، 9 ہجری میں دونوں عیدیں ہوئی ہیں. کیوں؟ کیونکہ جب آخری مہینے رہ گئے تھے تو سب سے اہم پیغام پہنچانا تھا. عید مباہلہ عید غدیر کے 6 دن کے بعد ہوئی ہے، 3 دن لگ گئے مدینے پہنچنے میں، فوراً ہی یہ نصرانی آ گئے اور فوراً ہی جو ہے عید مباہلہ ہو گئی. اب وقت تھوڑا سا زیادہ گزر گیا، اب انشاءاللہ کل یہ بات چلے گی آگے، لیکن کیا کروں، عید مباہلہ سے بس اتنا تو کم از کم کہہ دوں کہ عید الفطر جو ہے وہ کیوں اصغر ہے، اس کا تعلق آپ کے صوم سے ہے، کہ آپ نے روزہ رکھا، آپ نے عید منائی. بے شک منائیے، آپ نے روزے رکھے ہیں، آپ نے عید الاضحیٰ، آپ نے قربانی دی، جب آپ نے قربانی دے دی آپ نے عید منا لی. عید غدیر میں آپ نے کیا کیا؟ عید غدیر میں نبی نے علی کو پیش کیا ہے. عید غدیر حجتوں کی عید ہے، حجت الہی کی عید ہے. اور عید مباہلہ اگر مختصر کر دیں تو دیکھیے، عید غدیر میں ہر امام کا نام آیا، 13 معصوموں کے نام آئے. آپ کے امام زمانہ کے لیے عید غدیر والے دن 23 جملے ہیں، 23 جملے آپ کے امام زمانہ کے لیے. اور کیوں نہیں ہوں گے؟ پنجتنی تسلسل ہے. اسی میں ایک معصومہ کا نام نہیں آیا تھا، ایک معصومہ. آپ دیکھ لیجئے، 6 دن کے بعد اللہ کو گوارا نہیں ہوا. عید مباہلہ ہے ہی انٹروڈکشن آف بی بی سیدہ کے لیے، کہ جو رہ گیا تھا عید غدیر میں آج سن لو. آج یہ 14 حجت ہے، ان دونوں عیدوں میں آپ کی 14 حجت آئے ہیں. یہ ہے. اور کیوں نہ ہو، ہمارے لیے دو ہی میدان ہیں اس وقت. ہم یا تو میدان غدیر میں کھڑے ہوتے ہیں یا میدان کربلا میں کھڑے ہوتے ہیں. میدان کربلا میں ہمیں کھڑے ہونے کی ضرورت نہیں تھی اگر علی کی ولایت کو مان لیتے، اگر بس اتنا مان لیتے کہ ہاں بے شک علی ولی اللہ. لیکن دشمنی ہوئی تو ایسی دشمنی، ایسی دشمنی کہ نہ علی کی اولاد کو چھوڑا، نہ علی کی اولاد کو چھوڑا، اور جتنا ہو سکتا تھا ظلم کیا. بڑی قیمت ادا کی ہے آقا زادی بنت علی نے غدیر کی، ہم نے کوئی قیمت ادا نہیں کی ہے غدیر کی، جو حسین اور زینب نے ادا کی ہے. جو کربلا کی میدان میں خون جس سے یہ ولایت بچی ہے اور قائم رہی ہے، کہ وہی مدینہ تھا جہاں پہ عید مباہلہ ہوئی تھی، وہی مدینہ تھا، ابھی 50 سال بھی نہ گزرے تھے، کچھ اصحاب ابھی زندہ تھے، جو بچے تھے وہ جوان ہو گئے تھے، جو جوان تھے وہ بوڑھے ہو گئے تھے، کیا حسین کو پہچانتے نہیں تھے کیا اب لوگ؟ کیا بھول گئے تھے ابنانا و ابناکم، کہ جب کہا کہ اپنے بیٹوں کو لائیں گے تو کون آیا تھا رسول کی گود میں؟ یہ بھی بھول گئے تھے دنیا والے، ابنانا، ہاں عزاداروں، خط آیا حاکم شام سے ولید کے لیے، جب خط آیا تو بیعت طلب کی گئی اللہ کے ید سے، وہ جو خود اللہ کا ہاتھ ہو اس سے یزید بیعت طلب کر رہا ہے۔ امام کو جب بلایا گیا دربار میں، ولید نے کہا کہ آپ پیش ہوئیے، تو اس وقت امام حسین کھڑے ہوئے اور اس سے کہا کہ میں ابھی آتا ہوں، میسنجر سے کہا کہ میں ابھی آتا ہوں، فوراً ہی آقا زادی شریکت الحسین آ گئیں، جیسے ہی آئیں کہا حسین آپ ایسے نہیں جائیں گے، آپ ایسے نہیں جائیں گے، ایک ندا دی عباس حاضر ہو گیا، بس یہ کہنا تھا کہ علی اکبر حاضر ہو گیا۔ یہ دن تو یاد آئے گا نا ہماری آقا زادی کو، شام غریبہ میں یہ دن تو ضرور یاد آئے گا علی کی بیٹی کو، کہ جب ایک ندا پہ جوانان بنی ہاشم جمع ہو جاتے تھے، ارے عباس آ گئے، علی اکبر آ گئے، قاسم آ گئے، ارے زینب کے 17 بھائی آ کے حسین کو گھیرے میں لے لیا، ہائے حسین، ہائے آقا حسین کی عاشور کے دن عصر کے وقت تنہائی، ہائے غربت زینب کے ایک بھائی کو بچانے کے لیے اب 17 بھائی باقی نہ رہے جو گنج شہیدہ میں لیٹے ہوئے، ابھی تو 17 بھائی نے آ کے گھیرے میں لے لیا، جوان آ گئے، ارے ابھی تو عباس ہے نا، عباس جاؤ میرے حسین کے ساتھ جاؤ، پورا شوب دور ہے، زینب کو خطرہ ہے، میرے حسین کو کچھ نہ ہو عباس، آقا زادی جب تک یہ زندہ ہے حسین کو کوئی کچھ کہہ نہیں سکتا، اور واقعی جب تک عباس زندہ تھے حسین کو ایک خراش نہ آئی تھی، ایک خراش، وہ حسین جس کے جسم پہ اتنے زخم ہو گئے تھے کہ جب پوچھا کہ اے سجاد کتنے زخم تھے آپ کے بابا کے جسم پہ، تو بس ایک نگینہ دکھا دیا تھا، کہا تھا یہ دیکھ رہے ہو، اس کے برابر بھی سالم جگہ نہ بچی تھی میرے بابا کے جسم پہ، اب گن لو جس کو گننا ہے زخم گن لے، ارے گنے نہیں جا سکتے حسین کے زخم، لیکن ابھی عباس ہے نا، ابھی تو عباس زندہ ہے، ہاں اب گئے ساتھ گئے، جب گئے تو کہا عباس تم باہر رہو، علی اکبر بیٹا باہر رہیے، میں اکیلے اندر جاؤں گا، اچھا ہاں اگر میری آواز بلند ہو تو آ جانا، اگر بلند میری آواز ہو تو آ جانا، ہائے عباس کا صبر دیکھیے، اندر 2 ملعون موجود ہیں ولید و مروان، عباس باہر صبر کر رہے ہیں، عباس کے صبر پہ عباس کے عاشق قربان، یہ کون جری ہے؟ یہ وہ جری ہے کہ جب بابا کے سر پہ ضرب لگی، تلوار نکل کے ابن ملجم کا پیچھا کیا تو بھائی حسن نے آ کے روک لیا، جب بھائی حسن کے جنازے پہ تیر برسائے گئے تو بھائی حسین نے روک لیا، ارے جب خیموں کو ہٹانے کا حکم آیا تو بہن نے آ کے، اب حسین نے کہا تھا کہ زینب اب حسین نہیں کہیں گے عباس سے، اب آپ کہیے، بس زینب کو دیکھنا تھا، عباس نے سر جھکایا اور جو لکیر کھینچی تھی اپنی تلوار سے بس وہ ہٹ گئی، خیمے ہٹ گئے، یہ عباس، یہ جری، آج بھی کہا جا رہا ہے باہر کھڑے رہو عباس، باہر کھڑے، اندر جب گئے تو پھر گفتگو ہوئی، اور جو گفتگو ہوئی آپ جانتے ہیں، लेकिन हाँ एक वक्त आया, आका हुसैन ने कहा ऐसे मैं जवाब नहीं दूंगा इस तलब बैत का। रात की तारीकी में छत के नीचे नहीं, ये मस्जिद में गुफ्तगू होगी और कल दिन की रोशनी में होगी। और हुसैन ये कह के जब पलटे और जाने लगे तो उस मलहून मरवान ने वलीद के कान में कहा, अगर आज हुसैन को जाने दिया तो अब ये तुम्हारे हाथ नहीं आएगा, अभी इसको कत्ल कर दो। बस हुसैन ने ये सुनना था और तेवर बदले, आवाज बुलंद हुई, कहा क्या तू मुझे कत्ल करेगा या ये कत्ल करेगा? अरे ये कहना ही था, उस दर के जर्रे जर्रे करते हुए जो अली का शेर अंदर आया है और कहा आका हुक्म कीजिए, तलवार नयाम से निकल चुकी है। हुसैन ने कहा नहीं, मदीने में नहीं अब्बास, मदीने में खून नहीं बहेंगे, यहां से चलो। अब्बास ने तलवार नयाम में रख दी। अरे ये अब्बास से पूछो, यकीन जानो जहूर का हक अब्बास से ज्यादा कायनात में किसी को नहीं है, ना ही जहूर की दुआ अब्बास से ज्यादा शायद ही किसी ने की हो। अरे वो अब्बास जिसकी तलवार बस सिफीन में ही तो निकली थी, उसके बाद कहां निकली इस बाबुल हवाइज की तलवार? अभी तो वापस आ गए आका, अब्बास है, जवान है, भाई हैं। हाँ, बानियान मजलिस ने गुजारिश की थी कि एक और बाबुल हवाइज का तस्करा हो जाए, कह रहे थे कि बहुत कदीमी इनका सिलसिला है और आज के दिन वो ज़रूर तस्करा करते हैं। तो बस इसी इंतज़ार और रुखसत से मुत्तसिल होते हुए एक बात आज कर रहा हूँ जो शायद तारीख के हिसाब से कुछ देर बाद आयकल जो मसाइब होंगे, लेकिन एक वक्त आया अज़ादारों जब ये काफिला तैयार हो गया कि अब मदीने से रुखसत होना है। रुखसती को कल भी कंटिन्यू करूंगा, उसका हक अदा नहीं हो सकता अभी चंद दपीकों में, लेकिन जिस वक्त महमिलें तैयार हो गई, सब आ गए, आका हुसैन ने कब्र जन्नतुल बकी से भी रुखसती कर ली, अलविदाई कह ली, जब आके घोड़े पे सवार हुए हैं तो आका हुसैन ने देखा कि काफिला आगे नहीं बढ़ता। जब काफिला बढ़ा नहीं तो हुसैन ने कहा भैया अब्बास कहाँ है? अब्बास हाजिर हुए। हाय ये दिन बहुत रुलाते हैं जब सोचता हूं अब्बास तो भी मौजूद। जब अब्बास आगे आए तो कहा जी आका, जी मौला हुक्म कीजिए। कहा कि ये काफिला क्यों आगे नहीं बढ़ता अब्बास भैया, जरा ये तो बताओ मुझे। कहा आका मौला सब इंतजार कर रहे हैं कि अली असगर भी महमिल में बैठ जाएं। कहा अली असगर क्यों नहीं बैठते महमिल में? कहा कि वो सुगरा की गोद में है शहजादा, और ना जाने सुगरा की गोद को नहीं छोड़ते। हुसैन आगे गए, क्या मंजर है? मंजर यह है कि सुगरा भी रो रही है, अली असगर सुगरा से लिपटे हुए हैं, छोड़ते नहीं है। जो आगे आके हाथ फैलाता है अली असगर देखते हैं, फिर सुगरा से लिपट जाते हैं, यहाँ तक कि आका जादी बिनते अली जैनब कुबरा आगे आई तब भी अली असगर नहीं आए, इम्मे रबाब आगे आई तब भी अली असगर आगे नहीं आए, अरे सकीना ने लिया अली असगर नहीं आए। अब हुसैन आगे बढ़े, हुसैन ने कहा क्या हुआ शहजादे क्यों नहीं आते? बीबी सुगरा ने कहा बाबा आप इसको मेरे पास छोड़ जाइए बाबा। बाबा मैं इसके बगैर कैसे रहूंगी बाबा, आप नहीं हैं, अली अकबर नहीं हैं, अरे इस शहजादे को छोड़ जाइए। कहा सुगरा तुम्हें पता है ये अल्लाह का इरादा है कि ये शहजादा भी हमारे साथ जाएगा, इसको लेके जाना है, अरे करबला इसकी मुंतजिर है। अरे हुसैन ने करबला का इरादा ही नहीं किया था जब तक के अली असगर ना आया इस कायनात में। कहा कि अली असगर तो जाएगा बेटा। कहा बाबा सुगरा ने, बाबा मैं दे दूंगी, जरूर दूंगी, बस जिसकी गोद में ये खुशी से आ जाए बाबा, ऐसे ना लेके जाइए इसको बाबा। अब क्या हुआ कि हुसैन आगे बढ़े, हुसैन ने अपने नन्हे मुजाहिद को देखा, नन्हे मुजाहिद को देखा, ना जाने मौरखीन लिखते हैं कि हुसैन ने आगे बढ़कर अली असगर के कान में
چند جملے کہے جو کسی اور نے نہیں سنے، صرف اس شیش ماہ نے سنے، اس علی اصغر نے سنے جو ابھی بس کچھ ہفتوں کا ہی تھا ابھی تو. ارے ابھی اس نے جب سنے تو علی اصغر نے پہلے صغرا کو دیکھا جیسے شاید اجازت لے رہے ہوں بہن سے، اس کے بعد لپک کے بابا کی گود میں آ گئے. اب میں نہیں جانتا کہ بابا نے کیا کہا اور بیٹے نے کیا سنا، یہ تو نہیں ملا، لیکن ہاں ایک چیز ضرور ملتی ہے جس کی تاریخ گواہ ہے کہ جب حسین تنہا رہ گئے تھے اور سب کو سلا دیا تھا موت نے، اس وقت حسین نے کہا تھا حل من ناصر ینصرنا، جب یہ کہا تھا تو ہر مومن کی روح نے کہا تھا لبیک یا حسین، لبیک یا حسین. یقین جانو عزادارو، تمہاری تو روحوں نے کہا تھا لیکن تمام مومنی کا، انبیاء کا، مرسلین کا، اولیاء کا، اوسیاء کا، جو کربلا میں تھے لیکن یہ نہیں کہہ سکتے تھے لبیک یا حسین. ظاہری طور پہ ان کا نمائندہ بن کے یہ ننا مجاہد اپنے آپ کو پہلے گہوارے سے گراتا ہے اور پھر ننی ننی کوہنیوں کے بل اپنے بابا کی طرف بڑھتا ہے. حسین نے پوچھا کیا ہوا اے ام رباب، کہا آپ کی صدائے غربت سن کے اس بچے نے کہا لبیک یا حسین. فَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. أَلَا لَعْنَةُ اللَّهِ عَلَى الْقَوْمِ الظَّالِمِينَ. اللَّهُمَّ ارْزُقْنَا فِي الدُّنْيَا زِيَارَةَ الْحُسَيْنِ وَفِي الْآخِرَةِ شَفَاعَةَ الْحُسَيْنِ. مَاتَ مِنْ حُسَيْنٍ.